आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
अनंत का सम्मही उसका पाएको महिमा
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनमा तपाई सबैलाई हार्दिक स्वागत छ तथा नमस्कार अनि जय मसीह पनि। श्रोता, आज हामी बाइबल अध्ययन युहन्ना 7:25 8:11 देख्नेछौ। अघिल्लो दिनमा देखिरहेका थियौं युहन्ना 7:1-24 कि उहाँले यहुदिया छोड्नुभयो र गालिलमै घुमफिर गर्नुभयो किनकि उहाँका शत्रु धार्मिक यहुदी अगुवाहरू उहाँलाई मार्न षड्यन्त्र रची दाउ हेरिरहेका थिए। ख्रिस्ट तिनीहरूसँग डराएर यहुदिया छोड्नु भएको थिएन तर उहाँको समय अहिलेसम्म आइसकेको थिएन। उहाँ आफ्नो योजना र परमेश्वरको निषेध तोकिएको समय अनुसार चलिरहनु भएको थियो। जबसम्म उहाँको समय आइपुग्दैन तबसम्म कसैले उहाँलाई छुन सक्दैन। हजुर, अहिले उहाँका सौतेनी भाइहरूले उहाँलाई डेराबासको अर्थात झुप्रेबासको चाडमा त्यहाँ जान उपस्थित हुनलाई र त्यहाँ आफ्नो चमत्कार पूर्ण कामहरू गर्नलाई भने सुझाव दिए। वास्तवमा यो तिनीहरूले उहाँको मजाक उडाउनलाई भनेका थिए किनकि तिनीहरूले त्यस बेलासम्म उहाँलाई विश्वास गर्दैनथे। जब उहाँका भाइहरू चाडको लागि माथि यरूशलेममा उक्ले उहाँ पनि पछिबाट सुटुक्कै त्यहाँ जानुभयो र मन्दिरमा प्रकट भइकन त्यस्तो शिक्षा सिकाउनु भयो। त्यो सुनेर त्यहाँका धार्मिक अगुवाहरू शास्त्रीहरू पण्डितहरू छक्कै परे अनि उहाँले आफूलाई मान्ने तिनीहरूको षड्यन्त्रको प्रकट गरिदिनुहुन्छ। तर त्यहाँ भीड़का केही मानिसले यो थाहा पाएका थिएनन् र उहाँलाई भूत लागेको रहेछ भनी भने र येशूले तिनीहरूको असंगको अभ्यासको निम्ति डाँट्नुभयो, हप्काउनुभयो, मतलब तिनीहरूका भोक र पाखण्डीपनको निम्ति हप्काउनुभयो। कारण चाहिँ येशूले विश्रामको दिनमा 38 वर्षदेखि थलो परेर बसेको असहाय कुञ्जो मानिसलाई निको गर्नुभएको थियो, निको पार्नुभएको थियो र तिनीहरूले उहाँलाई विश्राम दिनको उल्लंघनको दोष लगाए र उहाँलाई त्यही कारणको निम्ति मार्न खोजिरहेका थिए। तर वास्तवमा व्यवस्थाको उल्लंघन गर्ने चाहिँ तिनीहरू नै हुन् भनी उहाँ तिनीहरूलाई देखाउनुहुन्छ। यहुदी व्यवस्था अनुसार कुनै पुरूष बालक 8 दिन पुगेपछि खतना गर्नुपर्दथ्यो र त्यो दिन विश्राम दिनमा भए पनि त्यसको खतना तिनीहरूले गर्थे र यो पनि विश्रामको उल्लंघन थियो। यसरी उहाँले तिनीहरूको बोक्रे पाखनपनको निम्ति हकार्नुभयो, डाँट्नुभयो। योहना 7:21-24 पदमा भनिएको छ, येशूले जवाब दिई तिनीहरूलाई भन्नुभयो, एउटा काम मैले गरे अनि तिमीहरू सबै यसमा आश्चर्य मान्दछौ। मूसाले तिमीहरूलाई खतनाको रीति दिएका छन्। हुन त यो मूसाको तर्फबाट त होइन तर पिता पुर्खाबाट हो र पनि सबात दिनमा विश्राम दिनमा तिमीहरू मानिसलाई खतना गर्दछौ। मूसाको व्यवस्था भंग नहोस् भनेर यदि कुनै मानिसले सबात दिनमा विश्राम दिनमा खतना गर्छ भने मैले एकजना मानिसलाई विश्राम दिनमा पूरै निको पारिदिए भने के तिमीहरू मसँग रिस गर्दछौ? मुख हेरेर होइन तर ठिक किसिमले इन्साफ गर। मित्र 25-27 हामी पढ्छौ फेरि, यरूशलेमका कोही कोही मानिसहरूले भने, के यिनी उनी होइनन् जसलाई तिनीहरूले मार्न खोज्दछन्? हेर, यिनी त खुलम खुला बोलिरहेका छन् तर तिनीहरू यिनलाई केही भन्दैनन्। के यिनी नै ख्रिष्ट हुन् भन्ने धर्म गुरूहरूले साँच्चै थाहा पाए? तर हामी जान्दछौ यी मानिस कहाँबाट आएका हुन्। तर जब ख्रिष्ट देखा पर्नुहुन्छ उहाँ कहाँका हुनुहुन्छ कसैले थाहा पाउने छैन। फेरि यहाँ हामी देख्छौ कि येशू को हुनुहुन्छ भन्ने बारेमा विभिन्न विचार र धारणाहरू। 28-29 भनिएको छ, तब येशूले मन्दिरमा सिकाउनु हुँदा उहाँले उच्च स्वरले भन्नुभयो, तिमीहरू मलाई चिन्छौ र म कहाँबाट आएको हुँ त्यो पनि जान्दछौ। म आफ्नै इच्छाले आएको होइन तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ। तिमीहरू उहाँलाई चिन्दैनौ तर म उहाँलाई चिन्दछु किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनु भएको हो। येशू प्रभु भनिरहनु भएको छ कि तिमीहरू साँच्चै नै खासमा मलाई जान्दछौ त? तिमीहरू सोच्दछौ तिमीहरू मलाई जान्दछौ, तिमीहरू मलाई देख्छौ तर तिमीहरूले खास मात्रामा जान्दैनौ। तिमीहरू सोच्दछौ कि म कहाँबाट आएको हुँ? तिमीहरू जान्दछौ तर तिमीहरू वास्तवमा मलाई जान्दैनौ। 30 पदमा भनिएको छ, यसकारण तिनीहरूले उहाँलाई पक्रन खोजे तर कसैले उहाँमाथि हात हालेनन् किनभने उहाँको समय अझ आइपुगेको थिएन। यो देख्न चाखलाग्दो कुरा छ कि यद्यपि तिनीहरू येशूलाई पक्रन चाहे पनि तिनीहरूले उहाँलाई तबसम्म पक्रन सक्दैनन् जबसम्म उहाँको समय आइपुगेको थिएन। अनि 31-34 पदमा भनिएको छ, तर भीड़का धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, जब ख्रिष्ट आउनुहुन्छ तब के यिनले गरेका चिन्हहरूभन्दा बढी चिन्ह उहाँले गर्नुहोला र? भीड़ले उहाँको विषयमा चर्चा गरिरहेको फरिसीहरूले सुने। तब मुख्य पुजारीहरू फरिसीहरूले उहाँलाई पक्रन मन्दिरका पहरेदारहरू पठाए। येशूले भन्नुभयो, अझ केही समयसम्म म तिमीहरूसँग छु, त्यसपछि म मलाई पठाउनुहुने कहाँ सुम्पन्छु। तिमीहरूले मलाई खोज्दछौ तर भेटाउने छैनौ र जहाँ म हुन्छु तिमीहरू आउन सक्दैनौ। हाम्रा प्रभुले फरिसीहरूलाई उत्तर दिनुभयो कि तिनीहरूले उहाँलाई उपयुक्त तोकिएको समयमा मात्र पक्रनेछन्, तबसम्म तिनीहरूले उहाँलाई पक्रने छैनन् जबसम्म उहाँको समय पूरा हुने छैन। त्यसपछिबाट उहाँ तिनीहरूलाई भन्नुहुन्छ कि उहाँ तिनीहरूलाई छोड्नुहुने छैन। उहाँ आफ्नो पुनरुत्थान र उहाँको स्वर्गीय रहणको बारेमा कुरा गरिरहनु भएको छ। तिनीहरूले फेरि उहाँलाई छुन सक्ने छैनन्। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ कि क्रूसमा उहाँको मृत्युपछि प्रिय सुन्दर हातले बाहेक कसैले उहाँलाई छोएन, खालि प्रिय आँखाहरूले बाहेक अरूले उहाँलाई देखेनन्। 35 र 36 भनिएको छ, तब यहुदीहरूले आपसमा भने, यिनी कहाँ जान आँटेका छन् र हामी यिनलाई भेटाउने छैनौं। के यिनी ग्रीकहरूको बीचमा छरपष्ट भई बसेका यहुदीहरू कहाँ गएर ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्? यिनले भनिएको यो वचन के हो? तिमीहरू मलाई खोज्नेछौ तर भेटाउने छैनौ, र जहाँ म हुन्छु तिमीहरू आउन सक्दैनौ। मलाई लाग्छ यो तिनीहरूको निम्ति हास्यास्पद कुरा छ। तिनीहरूले सोचे कि येशु तिनीहरूबाट छिप्न सक्दैनथे। अहिले हामी चाडको आखिरी दिनतिर आएका छौं अनि त्यही दिनमा तिनीहरूले मन्दिरमा पानी खन्याउँदथे। म सोच्दछु हाम्रो प्रभु घुँडासम्म पानीमा उभिएर यी वचनहरू बोल्नुभयो। तिनीहरू त्यस तथ्यको याद दिलाउने संकेत गर्ने चाड उत्सव मनाइरहेका थिए जब तिनीहरू उजाड स्थानको लामो यात्रामा परमेश्वरले पहाडबाट पानीको प्रदान गरिदिनु भएको थियो। पाउले हामीलाई भन्दछन् 1 कुरन्थी 10:4, त्यो चट्टान वा पहरा ख्रिष्ट हो, उहाँ नै एक हुनुहुन्छ जो वास्तविक पानी जीवनको पानी हुनुहुन्छ। 37 भनिएको छ, अब चाडको पछिल्लो दिन अर्थात चाडको प्रमुख दिनमा उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो, यदि कोही तिर्खाएको छ भने त्यो म कहाँ आओस् र पियोस्। मित्र, यो स्वतन्त्र इच्छा हो, स्वैच्छिक इच्छा हो। कोही तिर्खाउँछ भने त्यो म कहाँ आओस् र पियोस्। यो स्वतन्त्र इच्छा हो। परमेश्वर तपाईंलाई उपहार दिन गइरहनु भएको छ, तर यहाँ सवाल छ, के तपाई तिर्खाउनु भएको छ? सम्भव तपाई संसार रूपी हिलोको धमिलो पानी पिइरहनु भएको छ होला, तर तपाईले यो कुराको पत्ता लगाइरहनु भएको छ कि तिनीहरूले तपाईलाई कति पनि तृप्त र सन्तुष्ट तुल्याइरहेको छैन। यहाँ येशु भन्नुहुन्छ, कोही तिर्खाउँछ भने त्यो मौका आओस् र पियोस्। मित्र, तपाईँ उहाँका आएर आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्न सक्नुहुन्छ। 38 र 39 भनिएको छ, जसले ममाथि विश्वास गर्दछ धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगी निस्कनेछन्। तर यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए, किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अहिलेसम्म भएको थिएन। मित्र, पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन किनभने येशूको महिमा भएको थिएन। पवित्र आत्मा तबसम्म आएन जबसम्म पेन्टेकोस्टको दिन आएन। पवित्र आत्मा पेन्टेकोस्टको दिनमा दिइएको थियो। त्यसपछिबाट उहाँ विश्वासीहरू कहाँ रहन आउनुभयो र एउटै बधनमा तिनीहरूलाई राख्नुभयो। त्यस पेन्टेकोस्टको दिनमा पवित्र आत्माको आगमनले हामी त्यो तथ्यको निश्चयता दिन्छ कि येशू फेरि पिताको सिंहासनमा फर्किजानुभयो र उहाँले आफ्नो पवित्र आत्मा पठाउनुभयो। 40 भनिएको छ, यी कुरा सुन्ने कोही कोही मानिसले भने, यिनी त साँच्चै अगमवक्ता रहेछन्। केही मानिसहरूले उहाँलाई विश्वास गरेर उहाँका फर्के। तिनीहरूले उहाँले दिने पानी पिएर सन्तुष्ट भए। 41 भनिएको छ, अरूहरूले भने, यिनी ख्रिष्ट हुन्, तर कसै कसैले भने कि ख्रिष्ट गलिलबाट आउँछ र। मित्र, आज हामीसँग पनि उही समस्या छ। कोही कोहीले विश्वास गर्छ र कसैले विश्वास गर्दैनन्। हजुर, उहाँ दाउदको सन्तानबाट र बेतलेमबाटको हुनुहुन्थ्यो। त्यहाँ नै उहाँ सबभन्दा पहिले पृथ्वीमा जन्म लिनुभयो। उहाँ सानो गरीब परिवारमा र त्यो सानो गाउँमा जन्म लिनुभयो। मित्र, उहाँ त्यहाँ बेतलेममा जन्मनुभयो, तर उहाँ आफ्नो संसारिक सेविकाईको निम्ति त्यहाँ रहनु भएन। यदि यी मानिसहरूले उहाँलाई वास्तवमा जानेका भए, तिनीहरूले यो कुरा सिक्न सक्थे कि उहाँको जन्म बेतलेममा हुने थियो। यसरी उहाँले आफ्नो बारेको अगमबाड़ीहरू पूरा गर्नुभयो। उहाँ नै एक हुनुहुन्छ जसले तिनीहरूलाई उहाँका आउन र उहाँबाट पिउन निमन्त्रणा दिइरहनु भएको थियो, तर तिनीहरूले यो झन्झट अगाडि राखे। उहाँको निम्ति भीड़मा फाटो भयो। 44 भनिएको छ, तिनीहरूमध्ये कतिले उहाँलाई पक्रन खोजे, तर उहाँमाथि कसैले पनि हात हालेनन्। तिनीहरूले उहाँलाई पक्रन सकेनन् किनभने उहाँको समय अहिलेसम्म आएको थिएन। 45 र 46, तब मन्दिरका पहरेदारहरू, मुख्य पुजारीहरू र फरिसीहरू कहाँ आए। तिनीहरूले यिनीहरूलाई भने, तिमीहरूले त्यसलाई किन ल्याएनौ? पहरेदारहरूले जवाब दिए, यस मानिसले जस्तो त कुनै मानिसले कहिले बोलेन। ओ, यी मानिसहरूले येशूको बारेमा कस्तो गवाही दिए। यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेन। उहाँ महान शिक्षक र गुरू हुनुहुन्थ्यो, तर उहाँको शिक्षाद्वारा हामी उद्धार पाउन सक्दैनौ। उहाँले हामीलाई उहाँको मृत्यु र पुनरुत्थानद्वारा हामीलाई उद्धार गर्नुहुन्छ। 47-53 पदमा भनिएको छ, फरिसीहरूले यिनीहरूलाई भने, तिमीहरू पनि भक्यौ कि कसो? के धर्मगुरू अथवा फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ? तर यो भीड जसले व्यवस्था जान्दैन त्यो श्रापित छ। तिनीहरूमध्ये एकजना निकोदेमस, जो पहिले एकपल्ट येशूकहाँ आएका थिए, तिनले भने, के हाम्रो व्यवस्थाले पहिले मानिसको सुनवाई नभई र त्यसले के गरेको छ सो नजानिकन त्यसलाई दोषी ठहराउँछ र? तिनीहरूले उनलाई जवाब दिए, के तिमी पनि गलिलका हौ? धर्मशास्त्र खोजेर हेर र तिमीले देख्नेछौ कि गलिलबाट अगमवक्ता निस्कन्दैनन्। तब हरेक मानिस आफ्ना घर गए। मित्र, यही नै निकोदेमस हुन् जो रातमा येशू कहाँ आएका थिए। म सोच्दछु त्यस रातमा निकोदेमसले प्रभुलाई विश्वास गरी उद्धारकर्ताको रूपमा ग्रहण गरे। तिनी फरिसी थिए र तिनले येशूको पक्षमा बोले र बचाउँछन्। तिनीहरूले उसलाई मजाक हाँसो उडाए, के तिमी पनि गलिलका हौ? त्यो तिनीहरूको निम्ति अपमान अनादर थियो। यो चाहिँ शहरका मानिसहरूले गाउँका मानिसहरूलाई खिसी वा हाँसो उडाए जस्तै हो, वा मजाक उडाए जस्तै हो। यो कुराको ध्यान दिन चाखलाग्दो कुरा छ कि तिनीहरूले आफ्नो शास्त्रको सत्यताको बुझेका थिएनन्। गलिलबाट त अगमवक्त निस्कन्दैन। खासमा वास्तविकता यो हो कि उहाँ गलिलबाट आउनु भएको थिएन, न उहाँ बेतलेमबाट नै आउनुभयो। उहाँ स्वर्गीय सिंहासनबाट, स्वर्गीय महिमाबाट आउनुभएको थियो, स्वर्गीयबाट तल आउनुभएको थियो। मित्र, कसैले पनि येशूलाई आफ्नो घरमा निम्तो दिएनन्। यो रात चाडको रात थियो, तर जैतूनको पर्वतमा उहाँ जानुभयो। जहाँसम्म हामी जान्दछौ, उहाँ कहिले पनि यरूशलेममा रात बिताउनु भएन। तपाईँको बारेमा नि के? तपाईँ आफ्नै घरमा जानुहुन्छ र येशूलाई बाहिर ठण्डा चिसोमा छोड्नुहुन्छ, वा के तपाईँले उहाँको सुन्दर महान निमन्त्रणाको ग्रहण गर्नुभएको छ? तपाईँ उहाँको उपस्थितिको प्रकाशमा र प्रेममा रहनलाई। त्यसपछि हामी 8 अध्यायतिर पनि प्रवेश गरिहालौ। 8:1-11 देख्नेछौ। यहाँ हामी व्यभिचारमा पक्रिएकी स्त्रीलाई उहाँले क्षमा दिएको देख्दछौ। हामी यो कुराको थाहा पाउँछौ कि ख्रिष्ट पापको घृणा गर्नुहुन्छ तर पापीको होइन। यदि जस्तो सुकै पापी उहाँका पश्चाताप रूपी हृदय लिएर आउँछ भने उहाँले तिनलाई क्षमा गर्नुहुन्छ। आउनुहोस्, 8:1 हेर्दै अगाडि बढौ। यस प्रकार लेखिएको छ, तर येशू जैतून डाँडामा जानुभयो। मन्दिरमा सिकाइसक्नु भएपछि येशू यरूशलेमको नजिकमा रहेको जैतून डाँडामा रात बिताउन जानुभयो। उहाँ यरूशलेममा हुनुहुँदा उहाँको चलन त्यस्तै थियो। अनि 2-6 भनिएको छ, उहाँ एका बिहानै फेरि मन्दिरमा जानुभयो र सबै मानिसहरू उहाँका आए र उहाँ बस्नुभयो र तिनीहरूलाई शिक्षा दिनुभयो। शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए र त्यसलाई माझमा उभ्याए। तिनीहरूले उहाँलाई भने, गुरूज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परे। व्यवस्थामा मूसाले यस्तालाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईँ यसको बारेमा के भन्नुहुन्छ? तर तिनीहरूले उहाँको जाँच गर्नलाई र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी येशू भनेका थिए। येशूले निहुरेर भुइँमा औंलाले लेख्नुभयो। मित्र, यहुदी अगुवाहरूले व्यभिचारमा पक्रिएको एउटी स्त्रीलाई भोलिपल्ट येशू कहाँ ल्याए। मूसाद्वारा दिइएको यहुदी व्यवस्था अनुसार व्यभिचारमा पक्रिएको पुरूष र स्त्री दुवैले मृत्युदण्ड पाउनु पर्थ्यो। लेवी 20:10 अनुसार र व्यवस्था 22:22-23 अनुसार। त्यसकारण ती यहुदी अगुवाहरूले येशूसित त्यस स्त्रीलाई के गर्नुपर्छ भनी सोधे। यदि येशूले त्यसलाई ढुङ्गाले हान्नुपर्छ भनेर भन्नुभयो भने उहाँ निर्दयी देखा पर्नुहुने थियो। त्यति मात्र होइन, रोमी अधिकृतहरूले उहाँको विरोध गर्ने थिए, किनभने रोमी ऐन बमोजिम यहुदी अगुवाहरूले कसैलाई मृत्युदण्ड तोक्न सक्दैनथे। तर अर्कोतिर हेरेर यदि येशूले त्यसलाई ढुङ्गाले हान्नु हुँदैन भनेर भन्नुभयो भने उहाँले यहुदी व्यवस्था उल्लंघन गर्नुहुने थियो, अनि त्यसरी यहुदी अगुवाहरूले उहाँमाथि व्यवस्था भंग गर्ने दोष लगाउन पाउने थिए। त्यसकारण येशू प्रभुले जे जवाब दिनुभए पनि उहाँले कि रोमी कि यहुदी नियम भंग गर्नुहुने थियो र त्यसैबाट आफैमाथि दोष र अनादर ल्याउनुहुने थियो। येशूले तुरन्तै जवाब दिनुभएन, उहाँले निहुरेर भुइँमा औंलाले लेख्नुभयो। उहाँले के लेख्नुभयो भन्ने थाहा छैन। 7-8 भनिएको छ, तर जब तिनीहरूले उहाँलाई सोधिने रहे तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, तिमीहरूमा पाप रहित छ जो छ त्यसैले त्यस स्त्रीलाई पहिले ढुङ्गाले हानोस्। अनि फेरि निहुरेर उहाँले भुइँमा औंलाले लेख्न थाल्नुभयो। येशु यहुदी अगुवाहरूको पासोमा पर्नु भएन। येशुले भन्नुभयो, हुन्छ, यहुदी व्यवस्था अनुसार त्यसले पाप गरेकी छे, त्यसलाई दण्ड होस्, त्यसलाई ढुङ्गाले हानियोस्। तर त्यसलाई ढुङ्गाले हान्ने चाहिँ आफै पाप रहित हुनुपर्छ। येशुको जवाबको अर्थ यो थियो, त्यस स्त्रीलाई ढुङ्गाले हान्ने ती यहुदीहरूको उद्देश्य र मनसाय बिल्कुल शुद्ध र पवित्र हुनु पर्यो। कोही पनि न्यायाधीश पाप रहित छैन, तर त्यसो भए पनि उसले फैसला गर्नुपर्छ। तर उसले शुद्ध मनसायले फैसला गर्नुपर्छ। उसले न्यायसंगत र नियमपूर्वक फैसला गर्नु आवश्यक छ। ती यहुदी अगुवाहरू दुष्ट कारणबाट त्यस स्त्रीलाई दोष लगाउँदै थिए। हुन सक्छ कि त्यो अनियमितसँग पक्रिएकी थिइन्। यदि अनियमित रीतिले यहुदीहरूले त्यस आइमाईलाई ढुङ्गाले हान्यो भने तिनीहरू आफैले ज्यानमाराको दोष पाउने थिए। 9-10 पदमा भनिएको छ, तर जब तिनीहरूले यो कुरा सुने तब ठूलादेखि शुरू गरी सानासम्म एक एक गरेर गए र येशु त्यस स्त्रीसँग एक्लै छोडिनुभयो अनि त्यो स्त्रीलाई उहाँको अघि उभिरहे। मित्र, स्त्रीलाई दोष लगाउने सबैजना क्रमैसँग निस्किएर गए। ठूला अर्थात बुढाहरू पनि गए। तिनीहरू पहिले गए किनभने तिनीहरूले सबभन्दा पहिले येशुको जवाबको मतलब बुझेका थिए। तर सबैजनालाई म त्यस स्त्रीलाई ढुङ्गाले हान्ने योग्यको छैन भन्ने थाहा थियो। यस घटनाबाट हामी सबैजनाको लागि एउटा ठूलो पाठ छ। हाम्रो भाइलाई हान्नलाई हामी कति छिटो ढुङ्गा उठाउन तयार छौं। यस्ता ढुङ्गाहरू चाहिँ कुवचन, चुक्ली, झुटो साक्षी, गनगन इत्यादि हुन्। हामीहरू आफैलाई हेरौं अनि हामी देख्नेछौ कि आफैलाई बाहेक हामी कुनै अर्को मानिसलाई ढुङ्गाले हान्न योग्यका छैनौ। हजुर, 10-11 पदमा हामी पढ्छौ, येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन? त्यसले भने, प्रभु, कसैले दिएन। येशूले भन्नुभयो, म पनि तिमीलाई दण्ड दिन्न, जाऊ अनि फेरि पाप नगर। मित्र, यो स्त्री पापको दोषी थिइन्। मोसाइक व्यवस्था अनुसार व्यभिचारीलाई पत्थरले प्रहार गरेर मार्नु पर्दथ्यो। के येशू मोसाइक व्यवस्था प्रणालीको उल्टो गरिरहनु भएको छ? होइन, बरु उहाँले त्यस स्त्री र उनको पापको बीचमा आफ्नो क्रूस राखिरहनु भएको छ। उहाँ संसारका पापको साथै यस स्त्रीको पापको लागि दण्ड तिर्न क्रूसमा गइरहनु भएको थियो। उहाँ संसारको यस स्त्रीलाई दोषी ठहराउन आउनु भएन, उहाँ उद्धारकर्ता हुनलाई आउनुभयो। धेरै मानिसहरू सोच्दछन् कि तिनीहरू पापमा गुमेका छन् किनभने तिनीहरूले केही पापहरू गरेका छन्। मित्र, तपाईँको निम्ति मसँग सुसमाचार छ। कोही व्यक्ति पापमै पूर्ण रूपमा गुमेको छैन किनभने तिनी हत्यारा, झूट, व्यभिचार वा चोर हुन्। त्यहाँ कुनै त्यस्तो पापहरू छैन जुनको उहाँ क्षमा गर्न सक्नुहुन्न। तर त्यो व्यक्ति पापमै गुम्दछ जब तिनी ती पापहरू पनि गर्छन् र ख्रिष्टले आफ्नो उद्धारको रूपमा वा उद्धारकर्ताको रूपमा विश्वास गरी ग्रहण गर्दैन। प्रभु येशूले जस्तो सुकै पापहरूको क्षमा गर्नुहुन्छ, अधर्महरूको क्षमा गर्नुहुन्छ, क्षमा दिनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ।
मैले बुझ्नु पर्दैन न आकाश न पृथ्वीका आकृतिहरू। यीशु धन्यवाद, मैले बुझ्नु पर्दैन न आकाश न पृथ्वीका आकृतिहरू। तिमीले चिनाइदियो साँचो परमेश्वरलाई, यीशु धन्यवाद। पहाड़ नदी जंगल जंगल र बादल तिम्रा सृष्टि हुन् पहाड नदी जंगल र बादल तिम्रा सृष्टि हुन् कसरी पूजू मैले तिम्रा हाथ का रचनाहरू तिमीले बताइदियो आदि अन्त तिमी नै हौ यीशु धन्यवाद पृथ्वीका आकृतिहरू यीशु धन्यवाद मैले बुझ्नु पर्दैन न आकाश न पृथ्वीका आकृतिहरू तिमीले चिनाइदियो साँचो
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98475769847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।